الحمد لله الحمد لله حمدا كثيرا كما أمر وأشهد أن لا إله إلا الله وحده لا شريك له في الخلق والأمر وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله الذي أرسل إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم من يشفع شفاعة حسنة يكن له نصيب منها ومن يشفع شفاعة سيئة يكن له كفل منها وقال الله تعالى ولا تكتموا الشهادة ومن يكتمها فإنه آثم قلبه وقال تعالى يا أيها الذين آمنوا كونوا قوامين بالقسط شهداء لله ولو على أنفسكم أو الوالدين والأقربين صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. عزیزان محترم, آج کی گفتگو کا عنوان ہے الیکشن میں ووٹ, اس کی سری حیثیت کیا ہے. یہ بات سمجھ لیجئے کہ اللہ تعالیٰ نے انسان کو اس دنیا میں اپنا خلیفہ بنا کر بھیجا. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً, جبکہ آپ کے رب نے فرشتوں سے یہ فرمایا کہ میں زمین میں اپنا خلیفہ بنانے والا ہوں. تو زمین میں خلیفہ کا مطلب اللہ کے احکام کو نافذ کرنا, اللہ تعالیٰ کے طریقے کے مطابق, جو آپ اللہ تعالیٰ کے احکام ہیں ان طریقوں کے مطابق زندگی خود بھی گزارنا اور دوسروں کو اس کی ترغیب دینا اور اس کو نافذ کرنا. جب سے خلافت کا دور ختم ہوا, اس وقت سے ایک نیا طریقہ جمہوریت کا نکلا. جمہوریت میں کچھ چیزیں ایسی ہیں جو اچھی ہیں, کچھ چیزیں ایسی ہیں جو خراب ہیں. جمہوریت میں ایک تو یہ کیا کہ اکثریت کو فیصلہ کن قرار دیا, جس کو انگلش میں کہتے ہیں فرسٹ پاس دا پوسٹ, جو کھمبے سے پہلے نکل جائے گا آگے وہ جیت گیا. اکثریت کے بارے میں بھی اسلام نے منع نہیں کیا, اگر مشورہ ہے, سب لوگوں کی رائے ہوئی ہے اور ایک رائے پر لوگوں کی رائے زیادہ آئی ہے, امیر اس رائے پر بھی فیصلہ کر سکتا ہے. اصحاب رائے ہوتے ہیں لوگ, سمجھدار ہوتے ہیں, ان کی رائے پر فیصلہ ہو سکتا ہے, قوت کثرت رائے پر بھی فیصلہ ہو سکتا ہے. لیکن امیر کو اس کا پابند نہیں بنایا گیا کہ کثرت رائے پر ہی فیصلہ کرنا ہے, بلکہ امیر کی ثواب دید پر چھوڑا گیا. جمہوریت میں کثرت رائے پر ہی ہوگا, جس کے زیادہ ووٹ ہوں گے وہ جیت گیا, چاہے وہ جو زیادہ ووٹ ڈالنے والے تھے وہ امت کا ایسا طبقہ تھا یا قوم کا ایسا حصہ تھا جو ناواقف تھے, شعور کم تھا ان میں, کسی طریقے سے بھی وہ لوگ زیادہ ہو گئے, وہ جیت گیا. اسلام میں یہ تھا کہ اکثریت کا فیصلہ ٹھیک ہے, لیکن امیر کو اختیار باقی رکھا جاتا ہے. پہلے تو مشورہ دینے والے جو افراد ہوتے ہیں وہ اصحاب رائے ہوتے ہیں, ہر کس و ناکس کو اختیار نہیں ہوتا رائے دینے کا, اور پھر اس پر بھی امیر جو ہوتا ہے وہ سب سے زیادہ سمجھدار, ذی عقل, ذی رائے ہوتا ہے. لیکن اب ایک نظام چل رہا ہے اور دنیا میں زیادہ سے زیادہ وہ پھیلتا جا رہا ہے, جہاں جہاں یہ نظام نہیں تھا وہاں بھی یہ ڈیموکریٹک سسٹم آ رہا ہے. تو اس صورت میں اب ہم اس سے بالکل الگ ہو جائیں, یہ ہمارا نقصان ہوگا. ہم اس میں شامل رہ کر اس کو درست کر سکتے ہیں. आम लोगों में ये समझा जाता है कि इलेक्शन जो है एक सियासी अखाड़ा है, दुनियावी खेल है, मैदान है जिसने मार लिया। लेकिन हकीकत यह है कि इसके साथ भी इस्लाम के अहकाम वाबस्ता हैं। मुफ्ती शफी साहब रहमतुल्लाह अलैह, जो पाकिस्तान के मुफ्ती आज़म शुमार हुए थे, इंडिया से देवबंद में रहा करते थे, हिजरत करके गए थे, उन्होंने एक रिसाला बाकायदा इस पर लिखा है कि वोट और वोटर्स की शरी हैसियत क्या है। उसमें हजरत ने लिखा है, सबसे पहले तो जो कैंडिडेट्स हैं उसकी बात आती है। अगर कोई शख्स अपने घर का एक जिम्मेदार है, उस पर वो 5-10 अफराद जो घर के हैं उनकी जिम्मेदारी है, रिस्पॉन्सिबिलिटी है। हदीस में आता है, कुल्लुकुम राइन व कुल्लु राइन मसूलुन रईयतिही ही, तुम में का हर शख्स निगरान है, अपने घर का जिम्मेदार है, जितने भी उसके अंडर में लोग हैं, उसके बीवी हैं, उसके बच्चे हैं, सब के बारे में पूछ होने वाली है क़यामत की। जो कैंडिडेट्स है वो ये सोचे कि मैं आगे बढ़ता हूँ, कौम की जिम्मेदारी मुझ पर आती है, क्या मैं उस जिम्मेदारी को अदा कर सकूँगा, दयानतदारी के साथ, ईमानदारी के साथ कौम की खिदमत कर सकूँगा। अगर वो अपने आप को वाकई इस काबिल समझता है कि मैं इस जिम्मेदारी को पूरी तरह बर्दाश्त कर सकूँगा, अदा कर सकूँगा, तो फिर उसके लिए खड़े रहना दुरुस्त है, उम्मीदवार बनना दुरुस्त है। और अगर उसके अंदर, अपने आप के अंदर ये कॉन्फिडेंस नहीं है, मैं इस काम को सही तौर पर नहीं अदा कर सकूँगा, तो उसके लिए कैंडिडेट बनना जायज़ नहीं है। पहली शक्ल में अगर वो बाकी वाकई दयानतदार है, ईमानदार है, उसमें भी बेहतर तो ये है कि लोग उसको नामज़द करें कि आप खड़े हो जाएं। लेकिन अगर लोगों ने उसको नामज़द नहीं किया, नॉमिनेट नहीं किया, वो ख़ुद भी अगर आगे बढ़ गया तो उसकी इजाज़त है। उसके बाद आता है मसला वोटिंग का। वोट क्या है? इसकी 3 हैसियतें हैं, यानी उसको 3 नज़रों से देखा जा सकता है इस्लामिकली। पहली उसकी हैसियत है सिफारिश की। क़ुरान मजीद में सिफारिश के बारे में हुक्म है, मैं यशफा शफातन हसनतन यकुल्लहु नसीबुम मिन्हा व मैं यशफा शफातन सैयअतन यकुल्लहु किफ्लुम मिन्हा। जो अच्छे काम की सिफारिश करेगा उसको सिफारिश का अजर व सवाब मिलेगा, और जो किसी बुरे काम की सिफारिश करेगा उसका वबाल उस पर होगा। कोई ज़रूरतमंद आपके पास आ गया कि मुझे इस वक्त 500 पाउंड की ज़रूरत है, बहुत मकरूज हूँ, यह है, हाजतमंद है वो, आप समझते हैं वाकई ये ज़रूरतमंद है, लेकिन आपके पास इस वक्त ऐसी रकम नहीं है कि आप उसकी मदद कर सकें। आप किसी अपने दोस्त के पास ले जाते हैं, कहते हैं देखो वाकई ये आदमी हम ज़रूरतमंद हैं, आप इसकी मदद फरमा दें। आपने सिफारिश कर दी, आपके दोस्त ने वो रकम दे दी उसको, उस देने वाले को अजर व सवाब तो मिला ही, आपको भी अजर व सवाब मिला। क्यों? आपने सिफारिश की और उस सिफारिश के ज़रिए उसका काम बन गया। अगर किसी गुनाह के काम की सिफारिश इस तरह की जाती और वो गुनाह सरजद हो जाता तो गुनाह की सिफारिश करने वाले पर भी वबाल होता। जैसे किसी जगह कोई शराब की दुकान खोलने वाला था, लोग उस पर एतराज़ कर रहे थे, किसी आदमी ने सिफारिश करके उसको मंजूर करा ली, तो ये जो मंजूर कराने वाला है इसको भी गुनाह होगा। जो मंजूर करने वाला है उसको गुनाह तो होगा ही, ये जो भी इसमें सिफारिश करने वाला है इसको भी गुनाह मिलेगा। तो वोट की एक हैसियत तो सिफारिश की होती है कि मैं सिफारिश करता हूं कि इस आदमी को मेंबर ऑफ पार्लियामेंट बना दिया जाए। तो आपकी सिफारिश पर अगर वाकई वो आदमी दयानतदार है, दीनदार है, मोतबर है, और वो अगर आ जाता है आगे, जीत जाता है, तो इसका मतलब आपने जो सिफारिश की वो एक अच्छे काम की सिफारिश की और वो मकबूल हो गई। और अगर आपके वोट की वजह से कोई ऐसा आदमी जिसकी वजह से मुसलमानों को नुकसान पहुंचने वाला है, जिसकी वजह से इस्लाम को नुकसान पहुंचने वाला है, जिसकी वजह से हराम काम ज़्यादा आगे आने वाले हैं, ऐसा आदमी अगर आगे आ जाता है आपके वोट की बुनियाद पर, तो आपको गुनाह की सिफारिश करने का वबाल होगा। दूसरी हैसियत होती है उसकी वकालत की। वकालत का मतलब ये होता है, जैसे मिसाल के तौर पर मैं आपसे कहूं कि आप जरा टाउन में जा रहे हैं, मेरे लिए एक ये चीज़ लेके आ जाना, पेन लेके आ जाना मिसाल के तौर। अब जो आप वहां जाकर किसी शॉप में जाकर पेन ख़रीद रहे हैं, तो ये पेन आप मेरे लिए ख़रीद रहे हैं, जिसको कहते हैं ऑन बिहाफ ऑफ मी, मेरी तरफ से आप ख़रीद रहे हैं, मैंने आपको रिप्रेजेंट किया हुआ है उस दुकान पर जाने के लिए, आप उस शॉप से जो कुछ डील कर रहे हैं वो मेरी तरफ से हो रही है। ठीक इसी तरह ये वोट एक तरह से वकालत है कि आप एज ए रेसिडेंस ऑफ यूके, भाई हम भी सिटीजन हैं यहाँ के, लेकिन हम आगे आकर हर महीने या हर हफ्ते की मीटिंग में आकर कानून साजी की मजलिस में शिरकत नहीं कर सकते, ये हमारी तरफ से एक बंदा है, ये हमारी नुमाइंदगी कर रहा है, ये हमारे पूरे इलाके का रिप्रेजेंटेटिव है। और तौकील में क्या होता है, अच्छे काम की वकालत करने पर अजर व सवाब मिलेगा, और अगर गुनाह के काम के लिए वकील बनाया तो उसका भी वबाल होगा। आपने किसी अच्छे काम के लिए वकील बनाया तो इसका मतलब, मिसाल के तौर पर मैंने जो पेन की मिसाल दी, आप उसको भी समझ लें, कुरान लेकर आए आप बुक सेंटर से, तो ये अच्छे काम का वकील बनाया, इसको अजर व सवाब मिला। अगर गलत काम के लिए उसको वकील बनाया जाता तो उसका वबाल होता। ठीक इसी तरह अगर वो आदमी वाकई इस काबिल है कि उसको मेंबर ऑफ पार्लियामेंट बनाया जाना चाहिए और आपने उसके हक में वोट दिया है, जिसका मतलब आपने जो उसको वकील बनाया, वो रिप्रेजेंट बनाया, वो सही है। तीसरी हैसियत आती है इसमें शहादत की। शहादत के माना होते हैं गवाही देना। कुरान मजीद में गवाही के बारे में और हदीस रसूल में गवाही के बारे में बड़ी ताकीद आई है। एक जगह कुरान मजीद में इरशाद फरमाया अल्लाह ताला ने, वला तक्तुम अश्शहादा वमन यक्तुमहा फइन्नहु आसिमुन क़ल्बु। गवाही को मत छुपाओ, और जो गवाही को छुपा रहा है उसका दिल गुनहगार है। यूं नहीं कहा कि वो गुनहगार है, बल्कि उसका दिल गुनहगार है। देखिए दिल जो है, कल्ब है, इसका ताल्लुक ईमानियात से है। कुरान मजीद हदीस मुबारका में एक मौके पर आपने फरमाया कि इंसान के बदन में एक टुकड़ा ऐसा है कि अगर वो सही हो गया तो पूरा जिस्म सही, और अगर वो बिगड़ गया तो पूरा जिस्म बिगड़ जाता है, और वो क्या है, उसका दिल है। तो कल्ब जो है ये पूरे इंसानी बॉडी का सदर है, किंग है। उसके बारे में कुरान कह रहा है कि जिसने गवाही छुपाई है उसका दिल गुनहगार है, यानी पूरा का पूरा वो आदमी गुनहगार है। एक जगह कुरान मजीद में अल्लाह ताला ने फरमाया, वजतनिबू कौल अज़्ज़ूर। इससे पहले जो आए थे उसमें फरमाया, वजतनिबू रिज्सा मिनल अवसान, बुतपरस्ती से बचो, शिर्क से बचो, इन बुतों के आगे सजदा करने से बचो, और साथ में ही झूठी गवाही से बचो। तो दोनों को वह इक्वल करार दिया जा रहा है कि झूठी गवाही देना ऐसा है जैसे बुतों के आगे सजदा करना। तो झूठी गवाही को बड़े गुनाहों में से करार दिया है। हजरत इब्ने अब्बास रजी अल्लाह तआला अन्हु फरमाते हैं, एक मौके पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जानते हो सात हलाक कर देने वाली चीज़ें, यानी ऐसी सेवन चीज़ें जो हलाक कर देगी आदमी को, उसमें आपने अकबरुल कबाइर, बड़े बड़े गुनाहों में से जिसका जिक्र किया, वो झूठी गवाही थी। इसलिए कि गवाही जब आदमी देता है और विटनेस बनता है, तो उसके विटनेस पर किसी के बारे में कुछ फैसला हो सकता है। या अय्युहल लज़ीना आमनू कूनू क़वामीन बिलक़िस्त शुहदा लिल्लाह। दो जगह अल्लाह ताला ने यह आयत नाजिल फरमाई, सूरह निसा में भी सूरह माईदा में भी, ए ईमान वालो अल्लाह के लिए गवाही देने के लिए खड़े हो जाओ, अगरचे वो गवाही तुम्हारी अपनी ज़ात के खिलाफ हो, तुम्हारे अपने रिश्तेदारों के खिलाफ हो, तुम्हारे वालिदैन के खिलाफ हो, फिर भी अगर सच्ची गवाही है वो तो गवाही दे दो। کتنی تاکید ہے قرآن و حدیث میں. تو ایک حیثیت, تیسری حیثیت جو ووٹ کی آتی ہے وہ گواہی کی ہے کہ میں گواہی دیتا ہوں کہ یہ فلاں ابن فلاں جو امیدوار بن کر کھڑا ہے وہ واقعی اس قابل ہے کہ اس کو ممبر بنایا جائے. اگر واقعی وہ آدمی اس قابل ہے کہ اس کو ممبر بنایا جانا چاہیے آپ کے علم کے مطابق, جہاں تک آپ کا علم کام کرتا ہے واقعی وہ اس لائق ہے, تو پھر آپ کے لیے گواہی دینا واجب ہے, یعنی ووٹ دینا واجب ہے, اور ووٹ نہ دینا گناہ ہوگا. اور اگر وہ اس قابل نہیں ہے پھر بھی آپ اس کو ووٹ دے رہے ہیں تو یہ جھوٹی گواہی دینے کا وبال ہوگا. جو جھوٹی گواہی دینے کا گناہ ہے وہ گناہ اس میں آ جائے گا. یہ نہیں دیکھا جائے گا کہ یہ آپ کے قبیلے سے تعلق رکھتا ہے یا آپ کی ذات سے تعلق رکھتا ہے, آپ کی برادری سے تعلق رکھتا ہے, اس لیے اس کو ووٹ دو. نہیں, اگر وہ امانتدار اور دیانتدار ہے, جس عہدے کے لیے وہ کھڑا ہوا ہے, امیدوار بنا ہے, واقعی وہ اس قابل ہے کہ وہ اس کو نبھا سکے, تو پھر اس کے حق میں ووٹ دینا یہ شہادت ہے اور جس کا چھپانا حرام ہے. کچھ لوگ یہ کہتے ہیں پھر کہ ہم نے دیکھ لیا کوئی اس قابل نہیں ہے, ہماری نظر میں کوئی اس قابل نہیں ہے کہ اس کو ووٹ دیا جائے. یعنی ہم نے پوری لسٹ دیکھ لی ہے, کوئی ایسا آدمی نہیں جس کو ووٹ دیا جائے, تو اس کا پھر کیا مسئلہ ہوگا؟ اس کا مسئلہ یہ ہے کہ جو برے ہیں ان میں دو کیٹیگری بنا لی جائے, ایک یہ کہ بہت برا آدمی اور ایک ہے کم برا آدمی. اگر آپ کم برے آدمی کو ووٹ دیتے ہیں اس کا مطلب یہ کہ آپ نے برائی کو کم کرنے کی کوشش کر لی. یہ نہ دیکھیں کہ آپ کے ووٹ سے وہ آدمی جیتتا ہے یا ہارتا ہے. کچھ لوگ یہ دیکھتے ہیں کہ لاسٹ ایئر کون جیتا تھا, لاسٹ ٹائم کون جیتا تھا, کون سی پارٹی کو ووٹ زیادہ ملے تھے اس کو ووٹ دے دو, یا اس کی لہر چل رہی ہے اس کو ووٹ دے دو. نہیں, آپ کا کام شہادت شریعہ کے مطابق ووٹ دینا ہے, چاہے وہ آدمی ہارے چاہے جیتے, اس کا کوئی مسئلہ نہیں. فقہا نے ایک مسئلہ لکھا ہے کتابوں میں کہ ایک آدمی ہے سفر میں جا رہا ہے, تھوڑا سا پانی ہے اس کے پاس, اس پانی سے وضو بھی کر سکتا ہے اور اس پانی کو پینے کے لیے بھی استعمال کر سکتا ہے. ہوا یہ کہ اس کے بدن پر یا اس کے کپڑے پر کوئی نجاست لگ گئی, تھوڑی نجاست ادھر ہے, تھوڑی نجاست ادھر ہے, تھوڑی نجاست. اگر وہ اس پانی سے نجاست دور کرنے کا کام کرے گا تو پوری نجاست اس سے دور نہیں ہو پائے گی. وہ جو ناپاکی ہے وہ دو چار جگہ جو لگی ہوئی ہے اس میں سے آدھی صاف ہوگی, آدھی ایسی رہ جائے گی. اگر وضو کر لیتا ہے تو وضو کرنا اس کے لیے ممکن ہے وہ اس پانی سے. تو سوال یہ کیا, کیا کرے وہ آدمی, وضو کرے یا اس نجاست کو دور کرے؟ چاہے وہ نجاست پوری طرح دور نہیں ہو پائے گی. کتابوں میں لکھا ہے کہ اس آدمی پر لازم یہ ہے کہ نجاست کو دور کرنے کی پوری کوشش کرے. اگر نجاست پوری دور ہو گئی تب بھی کافی ہے, اور اگر آدھی نجاست دور ہوئی ہے تب بھی کافی ہے, پھر وضو کے بدلے تیمم کر لے گا. لیکن یہ ہوگا کہ کم از کم اس نے گندگی کو دور کرنے کی یا کم کرنے کی پوری کوشش کر لی. تو ٹھیک اسی طرح آپ کے ووٹ کے ذریعے اگر کوئی کم برا آدمی جیت کر آ جاتا ہے تو آپ نے برائی کو کم کرنے کی کوشش کر لی, اگرچہ وہ آدمی آپ کی نظر میں اس قابل نہیں تھا لیکن دوسروں سے کچھ بہتر تھا اس لیے آپ نے اس کو ووٹ دیا, تب بھی صحیح ہے. کچھ لوگ کہتے ہیں کہ بھائی اس کی پارٹی جو ہے یہ صحیح نہیں ہے, آدمی تو صحیح ہے لیکن یہ پارٹی صحیح نہیں ہے. اس کا جواب یہ ہے کہ آپ یہ دیکھیں کہ آپ کو مقامی طور پر جن لوگوں سے وابستگی ہوگی, آپ کے جو مسائل جو حل کرے گا وہ کون ہوگا. یہاں لوکل سطح پر ایک آدمی جو کام کر رہا ہے, اگر ہم نے اس کو نمائندگی دی ہے وہ آگے گیا ہے تو ہمارے کام آگے جائیں گے, اور اگر آپ نے لوکل سطح پر اپنے آدمی کو نمائندگی نہیں دی ہے تو اس صورت میں یہ ہوگا کہ کوئی دوسرا آدمی جو آپ کا مخالف ہے, جو اسلام کا مخالف ہے, وہ آگے چل کر آپ کی نمائندگی کر رہا ہے, حالانکہ آپ نے اس کو ووٹ نہیں دیا لیکن دوسروں کے ووٹ کی وجہ سے وہ جیت گیا ہے. آپ کو حیرت ہوگی, اس ملک میں مسلمانوں کے ووٹ 30 علاقوں میں فیصلہ کن طاقت رکھتے ہیں. یعنی کم از کم 30 ایم پی آ سکتے ہیں اگر مسلمان صحیح طور پر ووٹ دیں, لیکن آدھے بھی نہیں آتے. کیا وجہ ہے؟ مسلمانوں کے ووٹ تقسیم ہو جاتے ہیں, کسی ایک آدمی کو یا کسی ایک پارٹی کو ووٹ نہیں جاتے. اگر وہ بندہ واقعی آپ کے لیے خیر خواہ ہے تو آپ سب مل کر ایک جگہ اس کو ووٹ دیں گے, آپ کے لیے کامیابی ہوگی. ڈزنٹ میٹر اس کی پارٹی کیا کر رہی ہے, اس لیے کہ پارٹی تقریباً آج سیم ہو چکی ہے. کوئی پارٹی ایسی نہیں جو مسلمانوں کی خیر خواہ ہو, سب پارٹی ایسی ہے جو اپنے ملک کے لیے کام کر رہی ہے, اپنا نفع دیکھ رہی ہے. ہم اگر یہ سوچیں کہ اسلام کے نفاذ کے لیے کچھ کام کریں گے, یہ تو نہیں ہونے والا ہے. لیکن وہی کم برائی والا مسئلہ ہے کہ اگر آپ برائی کو کم کرنے کی کوشش کر لیتے ہیں, ہو سکتا ہے فیوچر میں آپ کے لیے کچھ خیر آ جائے. تو کچھ لوگ لیٹ آئے ہیں, پھر سے بتا دوں کہ ووٹ دینا اسلامی کے لیے تین حیثیت رکھتا ہے. ایک حیثیت یہ ہے کہ آدمی سفارش کر رہا ہے کہ میں اس آدمی کے بارے میں سفارش کرتا ہوں, اس کو ممبر بنا لیا جائے. اگر آپ کی سفارش واقعی اس آدمی کے لیے درست ہے تو اچھی سفارش کا اجر و ثواب ملے گا, اور اگر آپ نے غلط سفارش کی ہے تو آپ کو غلط سفارش گناہ کی سفارش کا وبال ہے. دوسری حیثیت اس کی وکالت کی ہے کہ آپ وکیل بنا رہے ہیں کہ ہماری طرف سے ریپرزینٹ. اگر آپ نے واقعی اس آدمی کو, نیک آدمی کو, دیانتدار آدمی کو وکیل بنایا ہے, جو کچھ وہ فیصلے کر رہا ہے, منظوری کر رہا ہے, جتنے ووٹس ہاتھ اٹھا رہا ہے, جتنے مرتبہ میں, وہ آپ کی طرف سے سمجھے جائیں گے. اگر گناہوں کے کاموں کے لیے اس نے ہاتھ اٹھائے ہیں, یہ آپ کی طرف سے سمجھے جائیں گے کہ آپ کے ریپرزینٹیو نے ہاتھ اٹھایا ہے اس موقع پر. اس لیے وکالت کی ذمہ داری آپ پر ہے. اور تیسری حیثیت گواہی کی ہے کہ اگر آدمی یہ سمجھتا ہے کہ میرے اس ووٹ کے ذریعے میں گواہی دے رہا ہوں. آپ دیکھیں گواہی کا مسئلہ اتنا سخت ہے کہ ہر آدمی وٹنس بننے سے پیچھے آتا ہے. بڑے بڑے واقعات ہو جاتے ہیں, دن دہاڑے قتل ہو جاتا ہے, بھرے بازار میں قتل ہو جاتا ہے, لیکن وہاں کیا ضرورت پڑتی ہے, بورڈ لگانا پڑتا ہے, بھائی وٹنس کی ضرورت ہے. سینکڑوں آدمی یہاں پر تھے, کوئی وٹنس بننے کے لیے تیار نہیں ہے. وہ ایک شاعر نے بڑا خوب کہا ہے, قتل ہوتے تو مجھے شہر میں دیکھا سب نے, کوئی آیا نہ عدالت میں گواہی کے لیے. تو آج آدمی وٹنس بننے سے دور بھاگتا ہے. تو یہ ذمہ داری ہے ایک طرح کی, وٹنس ہونا, گواہی دینا ایک طرح کی ذمہ داری ہے. اس وجہ سے ضروری ہے کہ آپ اپنے ووٹ کی قیمت کو سمجھیں. یہ ہر پانچ سال کے بعد آپ کے ہاتھ میں ایک اختیار آتا ہے. آپ کنگ نہیں بن سکتے, کنگ میکر ہیں آپ. یہ قرآن مجید میں اللہ تعالیٰ نے ایک جگہ فرمایا, وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ اِذْ جَعَلَ فِيكُمْ أَنْبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا. موسیٰ علیہ السلام سے کہا جا رہا ہے, موسیٰ اپنی قوم سے کہو کہ یاد کریں ان نعمتوں کو جو اللہ نے تم پر کی ہیں, تم میں انبیاء کرام کو پیدا کیا, وَجَعَلَكُمْ مُلُوكًا اور تم کو بادشاہ بنایا. مفسرین نے لکھا ہے تمہارے اندر انبیاء کرام کو پیدا کیا. یہ تو صحیح ہے کہ کچھ انبیاء کرام آئے, لیکن جب یہ کہا کہ وَجَعَلَكُمْ مُلُوكًا تم کو بادشاہ بنایا, اب ہر آدمی تو بادشاہ نہیں تھا بنی اسرائیل کا, لیکن کنگ میکر تھا, بادشاہ بنانے والا تھا. تو آج ہمارے یہاں وہی ہے کہ ہم کنگ تو نہیں ہیں, کنگ میکر بن سکتے ہیں. اور اگر واقعی ہمارے ووٹ کی وجہ سے کوئی دیانتدار آدمی, کوئی سمجھدار آدمی آگے آ جاتا ہے, کوئی ریپرزینٹیو ہماری طرف سے صحیح نمائندگی کرتا ہے, تو یہ ہمارے حق میں بہتر ہوگا اور آگے فیوچر میں ہماری اولاد کے لیے بہتر ہوگا. اس لیے کہ آپ دیکھیں ملک کے حالات خراب سے خراب ہوتے چلے جا رہے ہیں, خاص طور پر اسلام اور مسلمانوں کے لیے آہستہ آہستہ ان ایوانوں کے اندر آہستہ آہستہ مسلمانوں کے خلاف فیصلے بڑھتے جا رہے ہیں. ایسے فیصلے ہیں جو ہم سمجھ نہیں پا رہے ہیں. اسلام کا لیبل نہیں ہے, مسلمانوں کا لیبل نہیں ہے, لیکن درحقیقت وہ مسلمانوں کے خلاف ہی استعمال کیے جانے والے. بہت سے ایسے قانون بنائے جا رہے ہیں جو صرف مسلمانوں کے لیے استعمال کیے جانے والے ہیں, دوسرا کوئی ان کی زد میں نہیں آئے گا. اور یہ سب قانون کیوں پاس ہو رہے ہیں؟ اس لیے کہ مقننہ ہے جو ہے, قانون ساز جو ہیں وہ سب یہی لوگ ہیں. اگر ہمارے کچھ بندے بھی وہاں پہنچ گئے تو کم از کم یہ ہوگا کہ ہم نے برائی دور کرنے کی کوشش کر لی, اور ہماری طرف سے پوری کوشش ہو گئی کہ اس طرح کے قانون نافذ نہ ہوں. حق تعالیٰ سے دعا ہے کہ آگے بھی حق تعالیٰ ہم سب کی حفاظت فرمائیں. دو رکعت پڑھ کر اللہ سے مانگیں, خاص طور پر اس جمعے کے دن, اس کے بعد والا جمعہ بھی آ رہا ہے, کہ اللہ اس الیکشن کو مسلمانوں کے حق میں بہتری کا ذریعہ بنا, اور آگے ہمارے آنے والے حالات خوشگوار ہو جائیں. کم از کم مسلمان ملک میں محفوظ رہیں, ان کی جان و مال, عزت و آبرو, دکان و مکان, مساجد, مدارس, اسکولیں, یہ محفوظ رہیں, اس کے لیے دعائیں کریں. اس لیے کہ آج صرف اس ملک میں نہیں, آپ دنیا میں کہیں بھی دیکھ لیں مسلمانوں پر جو ظلم ہو رہا ہے, कहीं जालिम ताकतें काम कर रही हैं, कहीं हुकूमतों की तरफ से दबाव चल रहा है, इन हालात से किसी जगह भी मुसलमानों को छुटकारा नहीं है। वो सूरत याद कीजिए कुरान मजीद सूरह अनकबूत में अल्लाह फरमाते हैं, अलिफ लाम मीम अहसिबन नास अन युतरकू अन यकूलू आमन्ना वहुम ला युफ्तनून। क्या लोगों ने यह समझ रखा है कि सिर्फ आमन्ना कह देने से कि हम ईमान ले आए उनको छोड़ दिया जाएगा? आजमाया नहीं जाएगा, आजमाया जाएगा। आजमाइश मुसलमानों के साथ हर वक्त है, कोई ऐसा वक्त नहीं रहा जब मुसलमान बिल्कुल अमन अमान के साथ रहे हों और किसी भी ताकत का, किसी भी दुश्मन का खौफ उनके दिल से निकल गया हो। हर वक्त मुसलमानों के साथ ऐसे हालात रहे और रहेंगे। हदीस में आता है, अशद्दुन्नास बलान अलंबिया, सबसे ज़्यादा आजमाइश नबियों की होती है। आप सोचें जो ज़ात, जो शख्सियत अल्लाह की महबूब है, अल्लाह उसको ज़्यादा आजमाता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को आप देख लीजिए, कितनी आजमाइश, कौन सी ऐसी तकलीफ जो आप जिंदगी में तसव्वुर करें आपकी ज़िंदगी में मौजूद है। एक बच्चे का यतीम हो जाना आपकी ज़िंदगी में मौजूद है, उस बच्चे के सर से माँ का साया उड़ जाना आपकी ज़िंदगी में मौजूद है, ज़िंदगी में बीवी का इंतकाल हो जाना आपकी ज़िंदगी में मौजूद है, ज़िंदगी में औलाद का इंतकाल हो जाना आपकी ज़िंदगी में मौजूद है, ज़िंदगी में अपनी बेटी को तलाक हो जाना आपकी ज़िंदगी में मौजूद है, किसी ने जादू कर दिया वो आपकी ज़िंदगी में मौजूद है, बीमारी वो आपकी ज़िंदगी में मौजूद है, दुश्मनों ने हमला किया वो आप ग़ज़वा उहद देख लीजिए, अवबाशों ने पत्थर मारे वो आपकी ज़िंदगी में ताइफ में मौजूद है, फ़क्र फाका आपकी ज़िंदगी में मौजूद है। आप देखिए कौन सी ऐसी तकलीफ जिनको आप नाम लें आपकी ज़िंदगी में ज़रूर मौजूद है। हालांकि आप सबसे ज़्यादा महबूब, तमाम नबियों के सरदार, मखलूक में सबसे अफजल आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात है, फिर भी आपको इतना आजमाया गया। उसके बाद सहाबा किराम को देख लीजिए, दिगर अंबिया किराम को देख लीजिए। एक मौके पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को कोई सख्त बात कही गई, आपने फरमाया अल्लाह रहम करे मूसा अलैहिस्सलाम पर, उनको बड़ी तकलीफ पहुंचाई गई, उन्होंने सब्र किया, मैं भी सब्र कर लेता हूँ। हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम पर हालात ज़्यादा आए, लेकिन आपने मूसा अलैहिस्सलाम की तारीफ़ फरमाई कि उन्होंने सब्र किया तकलीफ़ों पर। तो अंबिया किराम को आजमाया गया, औलिया किराम को आजमाया गया, सहाबे किराम की आजमाइश हुई, तो हमारी आजमाइश नहीं होगी? तो आजमाइश तो आनी है, लेकिन हम कोशिश करें कि अल्लाह ताला आगे भी हमारे लिए इस मुल्क में बेहतरी के फैसले फरमाएं और हर तरह के शर से, इस्पेशली ऐसे कानून जो हमारे इस्लाम और मुसलमानों के मुखालिफ हों, ऐसे कानून से हमारी हिफाजत फरमाएं, हमारी जान व माल, इज़्ज़त आबरू, मकान व मकान की हिफाजत फरमाएं। आमीन। वाख़िरु दावाना अल्हम्दुलिल्लाह।